एम्बेसडर मसूद खान साहब, डायरेक्टर जनरल इंस्टीट्यूट ऑफ स्टडीज स्टडी इस्लामाबाद, आपने हमें ज्वाइन किया, आपका बेहद शुक्रिया। सर, वाशिंगटन के अंदर आज से दो रोजा इजलास जौहरी सलामती से मुतालिक, पाकिस्तान भी उसमें शरीक है। पाकिस्तान के नुक्ता नजर से क्या डायनामिक्स हैं इस सरबराह इजलास के?
ये सरबराह इजलास बहुत अहम है। 2009 में सदर बराक ओबामा ने इनिशिएटिव लिया था, ये इनिशिएटिव कामयाब रहा है। उन्होंने और बहुत से इनिशिएटिव लिए थे FMCT के हवाले से, CTBT के हवाले से, लेकिन वो कामयाब नहीं हुए। ये बड़ी हद तक कामयाब रहा है। एक चीज हमें समझ लेनी चाहिए कि जौहरी सलामती कौमी जिम्मेदारी है, और जो बैनुल अक्वामी सतह पर तआवुन किया जाता है वो अक्वाम अपने ऑब्लिगेशन या फराइज जो उन्होंने कबूल किए होते हैं उनकी रोशनी में वो करते हैं। पाकिस्तान एक जौहरी रियासत है, जौहरी तवानाई पैदा कर रहा है और जनूबी एशिया में वाकई है। यहाँ स्ट्रेटेजिक इस्तेहकाम के कुछ खास चैलेंजेस हैं, उस एतबार से पाकिस्तान एक जिम्मेदार रियासत है, और लिहाजा वो इस पूरे के पूरे अमल NSS अमल के साथ बहुत करीबी तौर पर वाबस्ता रहा है और उसके फैसलों में शरीक रहा है। हम समझते हैं कि पाकिस्तान के सिलसिले में जो भी उसने इकदाम किए हैं जौहरी सलामती के हवाले से या जौहरी तहफ़ के हवाले से, यानी न्यूक्लियर सिक्योरिटी और सेफ्टी के हवाले से, उसको अमरीका ने सराहा है, अमरीका के आला तरीन हुकाम ने सराहा है, और फिर जो है IAEA ने उसका इतराफ किया है। तो हम समझते हैं कि जौहरी सलामती के सिलसिले में जो सरबराही इजलास हो रहा है इसमें जो फैसले होंगे वो दूरस हैं, और उस पर पाकिस्तान जो है इसके बाद भी जो अमल होगा उसका एक फितरी हिस्सा होगा।
अभी भी कई एक इंडिपेंडेंट एक्सपर्ट से जब बात होती है तो ये समझते हैं कि पाकिस्तान एज सच कोई फोकस नहीं होगा इस समिट के अंदर, लेकिन ये शक, ये तशकीक या ये खदशा जरूर है कि पाकिस्तान का जो प्रोग्राम है या पाकिस्तान के पास जो न्यूक्लियर मटेरियल है वो वल्नरेबल है और वो दाइश या दीगर जो ग्रुप्स हैं, अस्करियत पसंद ग्रुप हैं, उनके हाथ आ सकता है। क्या कहेंगे इस रेफरेंस में आप?
कम अज कम हुकूमती सतह पर किसी किस्म की कोई तशकीक नहीं पाई जाती। मैं अमरीकी हुकूमत की बात कर रहा हूँ, कोई इस किस्म की हमारे उनके साथ गुफ्तगू नहीं हुई। मैंने पहले कहा कि बड़ी हुकूमतों ने, बड़ी ताकतों ने, और उसके अलावा IAEA ने, अक्वामे मुत्तहिदा ने इस बात का इतराफ किया है। एक चीज मैं आपको बताऊं कि ये कॉन्फ्रेंस जो हो रही है पाकिस्तान से पूछगिछ के लिए नहीं हो रही है। ये जौहरी सलामती का एक बड़ा मसला है, वसी मसला है। इसमें जौहरी हथियार रखने वाली रियासतें भी शामिल हैं और वो रियासतें भी शामिल हैं जिनके पास जौहरी हथियार नहीं है, और वो मिलजुल कर एक ऐसा मुश्तरका लाहे अमल तरतीब दे रहे हैं जिसके जरिए दुनिया को मजीद महफूज किया जाए। आपने दहशतगर्दी का जिक्र किया और कहा दाइश का, और फिर ये जो जंगजू पाकिस्तान में पाए जाते हैं, दहशतगर्दी के खिलाफ हमने जंग लड़ी है, बेल्जियम जंग लड़ रहा है, फ्रांस जंग लड़ रहा है, अमरीका ने सबसे बड़ी जंग लड़ी है, और अगर वहां उनके असासे गैर महफूज नहीं है तो पाकिस्तान के असासे भी गैर महफूज नहीं है। और दूसरी एक चीज मैं आपको बताऊं कि लोगों को इस तकनीकी अमूर की समझ नहीं है,
सही,
क्योंकि ये जिसको कहते हैं एटम बॉम्ब, इसको बनाना कोई आसान काम नहीं है। इसके लिए लोग ये समझते हैं कि शायद वो HEU चुरा लेंगे किसी मकदार में और उसके बाद कोई बॉम्ब बना लेंगे, एटम बॉम्ब बना लेंगे, तो मुमकिन नहीं है। एक जो इससे ज्यादा बड़ा खतरा है वो उसको कहते हैं कि डर्टी बॉम्ब, या उसको RDD कहते हैं तकनीकी जबान में, तो उसका एक खतरा है। और अगर आप शवाहिद इकट्ठा करना शुरू करें तो अल्हम्दुलिल्लाह पाकिस्तान के सिलसिले में इस किस्म का कोई इल्जाम मौजूद नहीं है।
मसूद खान साहब, ये बताइएगा कि आपने डर्टी बम की बात की, तो इंटरनेशनली या ग्लोबली वाकईतन ये कितना बड़ा खतरा है कि दहशतगर्द ग्रुप जो है या जो इंतहा पसंद ग्रुप्स हैं उन तक उनकी रसाई हो सकती है ऐसे जोहरी मवाद तक जिसके बाद फिर वो डर्टी बम बनाने की अहलियत रखते हैं?
तीन खतरे हैं, केमिकल वेपन्स का होता है, एक बायोलॉजिकल वेपन्स का, और न्यूक्लियर वेपन्स का।
जी,
ये जो कॉन्फ्रेंस है ये मजबूती तौर पर वेपन्स ऑफ मास डिस्ट्रक्शन के लिए नहीं है, न्यूक्लियर सिक्योरिटी से मुतालिक है। मैं समझता हूँ कि इसका इम्कान हमेशा रहेगा जब तक कि जौहरी तवानाई रहेगी, जब तक जौहरी तहकीक रहेगी, मतलब रिसर्च के लिए भी इस्तेमाल होता है, और उसके बाद जब तक इसके सनती और जरई इस्तेमाल हैं तो ये खतरा तो हमेशा मौजूद रहेगा। उस सिलसिले में हुकूमतों को हिफाजती तदाबीर इख्तियार करनी पड़ती हैं, और जहां तक पाकिस्तान का ताल्लुक है اس کا ایک مضبوط کمانڈ اینڈ کنٹرول سسٹم ہے.
امبیسڈر صاحب, آخری سوال اس ریفرنس میں کرنا چاہوں گا. آپ نے ایک بات کی جب تک نیوکلیئر ٹیکنالوجی موجود ہے, اس پہ کام ہو رہا ہے, تو اس کا خطرہ بھی ہمیشہ رہے گا. ایسے کون سا لائحہ عمل ہے عالمی سطح پہ جو اس کانفرنس میں تجویز ہو تو اس کی بنیاد پہ ہم کہہ سکیں کہ یہ سمٹ یا یہ پچھلے چاروں سمٹ بہت کامیاب رہے؟
جوہری سلامتی کا ایجنڈا 2010 سے پہلے بھی تھا اور 2016 کے بعد بھی ہوگا. اس وقت بھی اتنا ہی اہم تھا جتنا آج ہے. میں سمجھتا ہوں کہ اس وقت جو پچھلے کئی سالوں میں 2010 سے 2016 تک جو فیصلے کیے گئے ہیں ان کی روشنی میں ہمیں آگے بڑھنا چاہیے, اور اس میں بنیادی طور پر جیسا کہ میں بار بار کہہ رہا ہوں کہ یہ قومی سطح پہ ذمہ داری بنتی ہے, قوموں کی ذمہ داری بنتی ہے کہ وہ جوہری سلامتی کے بارے میں اپنے قوانین, اپنے انتظامی ڈھانچے اور اپنے تمام پروسیجرز کو سٹریم لائن کرنے کی کوشش کریں, کیونکہ یہ ایک بنیادی شرط ہے. دوسری چیز یہ ہے کہ بین الاقوامی سطح پہ تعاون کریں, یہ ایک ان کی ترجیح ہونی چاہیے, لیکن ان آبلیگیشنز کی روشنی میں کریں جو انہوں نے مختلف کنونشن اور ٹریٹیز میں اپنے اوپر لیے ہوئے ہیں. تیسری چیز میں یہ کہوں گا کہ آئی اے ای یا اقوام متحدہ, ان کو اپنی ذمہ داریاں پوری کرنی چاہیے اور انہیں یہ ایجنڈا, این ایس ایس کا ایجنڈا جذب کرنا چاہیے.
شمالی کوریا, اس آج کل اس کا جو بیلسٹک میزل پروگرام ہے یا باقی اس کا نیوکلیئر پروگرام ہے وہ خبروں میں ہے, اور اس کا جو شمار ہے وہ بظاہر ایک غیر ذمہ دار جوہری ریاستوں میں ہو رہا ہے. یہ کتنا بڑا خطرہ ہے پوری دنیا کے لیے کہ وہاں پہ نیوکلیئر ٹیکنالوجی کا غلط یا ایک شہر انگیز استعمال ہو سکتا ہے, اس کو ڈیل کیسے کرنا ہوگا؟ اور اسی کا ایک دوسرا زاویہ ہے, وہ بھی ریسپونڈ کیجیے گا. روس اس اجلاس میں شرکت نہیں کر رہا ہے, اس صورت میں اس کی افادیت کتنی رہ جائے گی, کیونکہ ایک بڑی پاور ہے دنیا کی, بڑا سٹیک ہولڈر ہے.
روس کے نہ آنے کی وجہ سے اس کی افادیت محدود ہو گئی ہے. صدر براک اوباما نے بڑی کوشش کی کہ صدر پوٹن آ جائیں یا کم از کم کسی نمائندے کو بھیج دیں, صدر جو وزیر اعظم کو بھیج دیں, لیکن بات نہیں بنی, ناراضگیاں بہت زیادہ ہیں. میں سمجھتا ہوں کہ عالمی جوہری استحکام کے لیے ضروری ہے کہ روس اور امریکہ کے درمیان مذاکرات دوبارہ سے شروع ہو جائیں. آخری میرا نقطہ جو ہے وہ شمالی کوریا کے سلسلے میں ہے. شمالی کوریا کے پاس جو جوہری اسلحہ ہے وہ بہت محدود مقدار میں ہے, لیکن اس کے باوجود اگر اس کا استعمال ہوا تو وہ خطے کے لیے, کورین پیننسولا کے لیے, خود ایشیا پیسیفک کے لیے, ساری دنیا کے لیے بہت خطرے کی بات ہے. اس سلسلے میں سلامتی کونسل کوشش کر رہی ہے, امریکہ براہ راست چین کے ساتھ مذاکرات کر رہا ہے, اور دوسرے جو جاپان اور کوریا, ساؤتھ کوریا جو ہے وہ خاصے پریشان ہیں اس سلسلے میں, تو اس صورتحال کو سنبھالنے کی کوشش کر رہا ہے کی جا رہی ہے. مجھے یہ نہیں معلوم کہ اس کی کنجی کسی کے پاس ہے یا نہیں ہے, لیکن بہر صورت کوششیں ہو رہی ہیں کہ شمالی کوریا جو کچھ کہہ رہا ہے وہ کر نہ ڈالے,
صحیح, اور اس کو وہاں پہ روکا جائے. بہت شکریہ امبیسڈر مسعود خان صاحب, ڈائریکٹر جنرل اسٹریٹجک اسٹڈیز انسٹیٹیوٹ اسلام آباد, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ.
بہت بہت شکریہ.